यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म सुमिता लामा। शुरूमा प्रमुख समाचार। भुक्तानी हुन बाँकी आयोजनाको सिर्जित दायित्व, भुक्तानीको व्यवस्था मिलाउन सरकारद्वारा अर्थ मन्त्रालयलाई स्वीकृति। देश अन्धारो युगबाट उज्यालो युगमा प्रवेश गरेकाले युवाहरू निराश हुनु नपर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। डिजिटल प्रविधिको माध्यमबाट सार्वजनिक सेवालाई कागजरहित बनाउन ई गवर्नेन्स ब्लू प्रिन्ट सार्वजनिक। रूस, अमेरिका र चीनले आफ्नो रक्षा बजेट आधा कटौती गर्नुपर्ने अमेरिकाको सुझावलाई रूसको समर्थन। र काठमाण्डुमा जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनशीपको उपाधिका लागि भोलि नेपाल र म्यानमार बीच प्रतिस्पर्धा हुँदै।
विदेश गए पनि चिन्ता किन गर्ने,
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ लिने,
जहाँ भए पनि पाउनु होस् हामी सँगै,
कल गर्नुस् डेटा चलाउनुस् संसार भरि सजिलै,
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ सेवा सुचारू गर्न *14*#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। सरकारले भुक्तानी हुन बाँकी आयोजना तथा कार्यक्रमको सिर्जित दायित्व भुक्तानी गर्ने व्यवस्था मिलाउन अर्थ मन्त्रालयलाई स्वीकृति दिने निर्णय गरेको छ। मन्त्री परिषदको हिजो बसेको बैठकले आर्थिक वर्ष 2080-81 स्वीकृत कार्यक्रम तथा बजेटमा समावेश भएका र सोही आर्थिक वर्षमा सम्पन्न भएका आयोजनाहरूको भुक्तानीको व्यवस्था गर्न अर्थ मन्त्रालयलाई स्वीकृति दिने निर्णय गरेको हो। बैठकका निर्णय सार्वजनिक गर्न आज संचार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं संचार मन्त्री पृथ्वी सुब्बा गुरूङले सम्पन्न आयोजनाको भुक्तानी हुन बाँकी हुँदा पूँजीगत खर्च कम हुने समस्या देखिएकाले भुक्तानीको व्यवस्था गर्न अर्थ मन्त्रालयलाई स्वीकृति दिइएको जानकारी दिनुभयो।
अहिले भइरहेको समस्या पूँजीगत खर्च नहुनुको मुख्य कारण मध्येको एउटा कारण यो पनि हो कि आर्थिक वर्ष 80-81 स्वीकृत कार्यक्रम र बजेटमा समावेश भएको र सोही आर्थिक वर्षमा काम सम्पन्न भएको तर भुक्तानी नभएको र भुक्तानी नभएपछि यो चाहिँ भुक्तानी हुन बाँकी छ भनेर 81-82 आर्थिक वर्षको वार्षिक आयोजना कार्यक्रममा बजेट हुनुपर्ने, बजेटको व्यवस्था नभएको, काम चाहिँ सम्पन्न भइसकेको, रकम नपाएको, भुक्तानी नभएको, अहिले चाहिँ त्यो भुक्तानीलाई रकम पनि नछुटाएको, त्यस कारणले विशेष निर्णय गर्नु परेको यो। त्यसैले आर्थिक वर्ष 80-81 स्वीकृत कार्यक्रम तथा बजेटमा समावेश भएका र सोही आर्थिक वर्षमा कार्य सम्पन्न भएका तर भुक्तानी हुन बाँकी आयोजना तथा कार्यक्रमको सिर्जित दायित्व भुक्तानी गर्ने व्यवस्था मिलाउन अर्थ मन्त्रालयलाई स्वीकृति दिने निर्णय भएको छ।
बैठकले 2080 वैशाख 1 गते पछिका मनसूनजन्य विपदमा परिबेपत्ता भएका व्यक्तिका परिवारलाई सम्बन्धित जिल्ला विपद व्यवस्थापन कोष मार्फत मृतक राहत उपलब्ध गराउने निर्णय गरेको छ। यस्तै बैठकले 2081 फागुन 18-22 गतेसम्म भारतमा हुने खानेपानी तथा सरसफाई स्वच्छता क्षेत्रको विकास सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा सहभागी हुन खानेपानी मन्त्रीलाई स्वीकृति दिने निर्णय गरेको प्रवक्ता गुरूङले जानकारी दिनुभयो। ले झापा जिल्ला गौरादह नगरपालिका वडा नम्बर 4 र 5 अन्तर्गतको जग्गा सम्बन्धी पहिलो संशोधन आदेश 2081 स्वीकृत गरेको छ। यसै गरी सरकारले पथरी शनिश्चर्य नगरपालिका मोरङलाई नगरपालिकाको प्रशासनिक भवन निर्माणका लागि सोही नगरपालिकाको वडा नम्बर 10 रहेको राष्ट्रिय वनको जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ। प्रतिनिधि सभाको आजको बैठकले संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले प्रस्तुत गर्नुभएको आम संचार परिषद विधेयक 2081 विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ। बैठकमा विधेयकमाथिको सामान्य छलफलमा उठेका विषयमा जवाफ दिनुहुँदै संचार मन्त्री गुरूङले आम संचारका माध्यमलाई समय सापेक्ष, स्वच्छ, स्वतन्त्र, मर्यादित र उत्तरदायी बनाई पत्रकारिताको विकास र स्वनियमलाई प्रवर्धन गर्न विधेयक ल्याइएको बताउनुभयो। यस्तै बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक 2081 र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक 2081 प्रस्तुत भएको छ। बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले नेपाल हवाई सेवा प्राधिकरण विधेयक 2081 र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक 2081 प्रस्तुत गर्नुभयो। यसअघि प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले सड़क दुर्घटनामा परिघाइते हुने सम्पूर्ण यात्रुहरूको निशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो। सांसदहरूले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत र कर्मचारीहरू पठाउन नसक्दा समस्या भएको र पाथीभरामा केबल कार निर्माणको विषयमा भइरहेको विवाद समाधानका लागि स्थानीय जनतासँग समन्वय गरेर अगाडि बढ़न सरकारको ध्यान आकर्षण गराउनुभयो। बैठकमा सांसदहरूले निर्वाचन क्षेत्र रणनीतिक सड़क निर्माणको काम प्रभावकारी बनाइनुपर्ने पर्यटकीय क्षेत्रको पूर्वाधार विकास नेपालको खेल क्षेत्रको पूर्वाधार विकास लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। यस्तै बैठकमा सांसदहरूले भन्सार नाका सिंहदरबारका सरकारी कार्यालय र देशैभरका प्रहरी चौकीमा व्यवहारिसी अवस्थामा राखिएका गाड़ीहरूलाई प्रक्रिया पुर्याएर व्यवस्थापन गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक फागुन 21 गते बुधबार दिनको 1 बजे बस्नेछ। राष्ट्रपति रामचन्द्र पौडेलसँग युवा आदान प्रदान कार्यक्रम 2025 सहभागी हुन नेपाल आएका भारत भूटान र मालदिव्सका राष्ट्रिय क्याडेट कोर एनसीसीका प्रतिनिधि मण्डलले आज शिष्टाचार भेट गरेको छ। महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको 262 वार्षिकोत्सवका अवसरमा काठमाण्डौमा आयोजना हुने युवा आदान प्रदान कार्यक्रममा सहभागी हुन आएको टोलीले राष्ट्रपति निवास शीतल निवासमा भेट गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। यही फागुन 9 गते नेपाल आएको भ्रमण टोलीमा 34 प्रतिनिधि रहेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले देश अँध्यारो युगबाट उज्यालो युगमा प्रवेश गरेकाले युवाहरू निराश हुनु नपर्ने बताउनु भएको छ। काठमाण्डौको जोरपाटीस्थित नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालको रजत जयन्तीका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले देशमा असाधारण विकास हुँदै गएकाले केही भएन वा सरकारले केही गरेन भन्न नमिल्ने बताउनु भएको हो। उहाँले देश बनाउने सवालमा सरकारलाई जनताले पनि साथ र सहयोग दिनुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा प्रधानमन्त्री ओलीले अस्पतालको रजत जयन्ती स्मारिकाको विमोचन गर्नुभएको थियो। आजै प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट वितरण गरिने विभिन्न विषयको छात्रवृत्तिका लागि केही सीट खाली रहेकाले आवेदन दिन आह्वान गर्नुभएको छ। शिक्षा मन्त्रालयले खुलाएको छात्रवृत्तिका लागि आवेदनको आवश्यक सीट संख्या नपुगेकाले आवेदन दिन प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल मार्फत आह्वान गर्नुभएको हो। प्रधानमन्त्री ओलीले खाली रहेका सीटमा छात्रवृत्तिका लागि छिटोभन्दा छिटो आवेदन दिन सम्बद्ध सबैलाई सञ्जाल मार्फत ध्यान आकर्षण गराउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन विकास र समृद्धिको बाटोमा नेपाललाई डोर्याउन राजनैतिक दल र नेतृत्व अग्रसर हुनुपर्नेमा जोड़ दिनुभएको छ। महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठानद्वारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले राजनीतिको केन्द्र जनता हुनुपर्ने र त्यसका लागि लोकतन्त्रको सुदृढ़ीकरण सुशासन सामाजिक न्याय र समृद्धिलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। राष्ट्रपति पौडेलले महेन्द्र नारायण निधि जस्ता नेताहरूको लोकतन्त्रप्रतिको निरन्तर संघर्ष त्याग र निष्ठाले नै आज मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताउनुभयो। कार्यक्रममा लोकतान्त्रिक आन्दोलनमा आफूलाई समर्पित गर्ने नरेन्द्र प्रसाद मिश्र र समा साईलाई पुरस्कृत गरिएको थियो। महाशिवरात्रि पर्वमा पशुपतिनाथ मन्दिर दर्शन गर्ने श्रद्धालु भक्तजन साधु सन्त र दर्शनार्थीको उपस्थिति बढ़ेको छ। एक दशक यताकै सर्वाधिक भक्तजन आउने अपेक्षाका साथ पशुपति क्षेत्र विकास कोषले व्यवस्थापन गरेको जनाएको छ। महाशिवरात्रि पर्व हर्षोल्लासपूर्वक सम्पन्न गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं पशुपति क्षेत्र विकास कोष संचालक परिषदका अध्यक्ष बद्री प्रसाद पाण्डेको अध्यक्षतामा महाशिवरात्रि पर्व व्यवस्थापन मूल समारोह समिति गठन गरिएको छ। सदस्य सचिव डाक्टर मिलन कुमार थापाले नेपाल भारत भूटान बंगलादेश म्यानमार सहित देशबाट भक्तजन आइरहेका जानकारी दिनुभयो। व्यवस्थित रूपमा पूजा आजा र दर्शनको व्यवस्था गर्न भोलि बिहान 2 बजेदेखि पशुपतिनाथ मन्दिरको ढोका खोल्ने निर्णय भएको छ। त्यसैगरी स्वास्थ्य सेवाको उचित व्यवस्था र समन्वय गरिएको छ। मन्दिर परिसरमा साधु सन्तको व्यवस्थापन गरिएको छ। मन्दिर परिसर स्थित धर्मशालामा बस्ने व्यवस्था गरिएको छ। तिलगंगासँगै हंस मण्डप वनकाली सहितका क्षेत्रमा निशुल्क आवास भोजन आदिको व्यवस्थापन गरिएको कोषले जनाएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा कुनै दलसँग गठबन्धन नगरी एक्लै प्रतिस्पर्धामा उत्रने बताउनु भएको छ। जनतासँग माओवादी तराई मधेस जागरण अभियान अन्तर्गत मोरङको कानेपोखरी गाउँपालिकाको रमाइलो बजारमा आयोजित सभामा अध्यक्ष प्रचण्डले चुनावी गठबन्धन गर्ने राजनीतिको भूल नदोहोर्याउने प्रतिबद्धता जनाउनुभयो। अध्यक्ष प्रचण्डले पछिल्लो समय माओवादी केन्द्रको एजेण्डाका पक्षमा जनमत बढ़दै गएको दावी पनि गर्नुभयो। उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले विद्यमान चुनौतीहरू पार गर्न वर्तमान सरकार निर्माण भएको बताउनु भएको छ। नेपाली कंग्रेस बाँकेले आज पार्टी कार्यालय नेपालगंजमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपप्रधानमन्त्री सिंहले राजनैतिक स्थिरता र दिगो विकासका लागि बलियो सरकारको आवश्यकता महसुस भएपछि कंग्रेस एमालेको गठबन्धन सरकार निर्माण भएको बताउनुभयो। मन्त्री सिंहले संघीयता अनुरूप हुने गरी संविधान संशोधनको गृह कार्य शुरू भएको बताउनु वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले राष्ट्रिय प्राथमिकतामा आधारित जलवायु परियोजनाहरू विकास गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। आज ललितपुरमा आयोजित हरित जलवायु कोषको एकीकृत परिणाम व्यवस्थापन रूपरेखाको कार्यान्वयनका लागि क्षमता अभिवृद्धि एवं सुदृढ़ीकरण प्रणालीको शुभारम्भ गर्नुहुँदै मन्त्री ठकुरीले राष्ट्रिय प्राथमिकतामा आधारित जलवायु परियोजनाहरूले जलवायु जोखिम विरूद्ध नेपालको अनुकूलन क्षमता अभिवृद्धि गर्ने बताउनुभयो। उहाँले दिगो वित्तीय संयन्त्रहरूलाई राष्ट्रिय जलवायु नीति अनुरूप राष्ट्रिय निर्धारित योगदान राष्ट्रिय अनुकूलन योजना दीर्घकालीन रणनीति जस्ता राष्ट्रिय नीति तथा योजनाहरूसँग मिलाउन आवश्यक रहेकामा जोड़ दिनुभयो। सार्वजनिक सेवालाई कागज रहित र भौतिक उपस्थिति बिना डिजिटल प्रविधिको माध्यमबाट शासकीय मामिलाका विद्यमान अवस्थामा रूपान्तरणकारी परिवर्तन ल्याउन प्रधानमन्त्री कार्यालय अन्तर्गतको ई गवर्नेन्स बोर्डले ई गवर्नेन्स ब्लू प्रिन्ट सार्वजनिक गरेको छ। गत माघ 14 गते तयार पारिएको ब्लू प्रिन्टको मस्यौदा आज सार्वजनिक गरिएको ई गवर्नेन्स बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपेश विष्टले जानकारी दिनुभयो। सार्वजनिक सेवालाई डिजिटल रूपान्तरण मार्फत अनुभूति योग्य चुस्त पारदर्शी जवाफदेही तथा प्रभावकारी बनाउनु उद्देश्य रहेको ब्लूप्रिन्टमा उल्लेख छ। ब्लूप्रिन्टले डिजिटल रूपान्तरणका लागि विभिन्न सातवटा रणनीतिक स्तम्भ निर्धारण गरेको छ। ब्लूप्रिन्टले सूचना तथा संचार प्रविधि नीति 2072, सरकारी इन्टरप्राइजेज आर्किटेक्चर निर्देशिका 2076, डिजिटल नेपाल फ्रेमवर्क 2076 जस्ता दस्तावेजको मूल मर्मलाई आत्मसात गरेको छ। ब्लूप्रिन्टमा डिजिटल मापदण्ड र निर्देशिकाको तर्जुमा तथा कार्यान्वयनमा समस्या, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहयोगको सबलीकरणमा समस्या, तीनवटै तहका सरकारबीच डाटा आदान प्रदान तथा सार्वजनिक खरिदको विषयलाई थप पारदर्शी र प्रतिस्पर्धी बनाउन केही चुनौती रहेको उल्लेख गरिएको छ। महान्यायाधिवक्ताको कार्यालयले डिजिटल माध्यमबाट हुने अपराधको अनुसन्धान अभियोजन र नियन्त्रणमा अन्तर्राष्ट्रिय सहकार्य बढ़ाउने उद्देश्यले डिजिटल अपराध सम्बन्धी दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ। फागुन 15 र 16 गते काठमाण्डुमा हुने सम्मेलनमा विभिन्न 13 देशका सरकारी वकिल, कानूनविद र न्याय सम्पादनसँग सम्बन्धित निकायका उच्च अधिकारीहरूको सहभागिता रहने महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ। महान्यायाधिवक्ताको कार्यालयले सम्मेलनबारे जानकारी दिन आज काठमाण्डुमा गरेको पत्रकार सम्मेलनमा महान्यायाधिवक्ता रमेश बडालले डिजिटल माध्यम दुरूपयोग गरी यौनजन्य हिंसा र वित्तीय अपराधका घटनाहरू विश्वव्यापी रूपमा बढ़दै गएकोले यसको नियन्त्रणका लागि विभिन्न देशका अनुभवहरू साटासाट गर्न लागेको बताउनुभयो। सार्वजनिक सेवा प्रसारण नेपाल टेलिभिजन कर्णाली ब्यूरो कार्यालय सञ्चालनका लागि प्रदेशसँग सहकार्य गर्ने विषयमा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेल र सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र विष्टबीच आज मुख्यमन्त्री कार्यालयमा छलफल भएको छ। छलफलमा मुख्यमन्त्री कडेलले नेपाल टेलिभिजन र रेडियो नेपालसँग अहिले पनि सहकार्य भइरहेको उल्लेख गर्नुहुँदै एकीकृत रूपमा आएको सार्वजनिक सेवा प्रसारण नेपालको अवधारणा अनुरूप आगामी दिनमा पनि प्रदेश सरकार सहयोग र सहकार्य गर्न प्रतिबद्ध रहेको बताउनुभयो। मुख्यमन्त्री कडेलले कर्णालीमा नेपाल टेलिभिजन र रेडियो नेपालको सेवालाई थप प्रभावकारी बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो। यस्तै छलफलका क्रममा कार्यकारी अध्यक्ष डाक्टर विष्टले समयानुकूल आधुनिक प्रविधिहरूको प्रयोग गर्दै रेडियो नेपाल र नेपाल टेलिभिजनको प्रसारणलाई जनता केन्द्रित बनाउँदै लगिएको बताउनुभयो। कार्यकारी अध्यक्ष डाक्टर विष्टले आज नेपाल टेलिभिजन कर्णाली ब्यूरो कार्यालयको स्टुडियो र रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय सुर्खेतको अनुगमन तथा निरीक्षण गर्नुभयो। कैलालीको सिमराना र सोनपुरको सिमानामा पर्ने पथरैया नदीमा निर्माण शुरू गरिएको पुल लामो समयसम्म नबन्दा स्थानीयलाई आवत जावतमा समस्या भइरहेको छ। 2074 साल जेठमा दुई वर्षमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको पुल सात वर्ष बितिसक्दा पनि सम्पन्न नहुँदा शास्ति बेहोर्नु परेको स्थानीय बताउँछन्। कैलालीबाट संवाददाता ईश्वर साउदको रिपोर्ट।
दुई वर्षमा बनिसक्नु भन्ने पुल सात वर्षसम्म पनि नबन्दा कैलालीको लम्कीचुवा नगरपालिका वडा नम्बर 9 सोनपुरका नागरिकलाई समस्या भइरहेको छ। पूर्वतिर चोरी नदी र पश्चिम तथा दक्षिणतिर पथरिया नदीले घेरेको सोनपुर गाउँका नागरिकलाई वर्षातको समयमा आवत जावतमा निकै समस्या हुने गरेको छ। स्थानीय सुमन चौधरी:
बिरामी हुँदाखेरि, बच्चाहरू स्कूल जाँदाखेरि यहाँको नागरिकलाई धेरै समस्या हुन्छ।
सोनपुरवासीको किनमेल गर्ने बजारदेखि बालबालिकाहरू पढाउने विद्यालय पनि पथरिया नदी पारी पर्छन्। यहाँबाट करिब 1 किलोमिटरको दूरीमा रहेको जोशीपुरको सिमराना बजार उनीहरूको किनमेल गर्ने बजार हो भने त्यहाँ रहेका विद्यालयहरूमा सोनपुरवासीका बालबच्चा पढ्ने गर्छन्। त्यसले गर्दा पनि आफूहरूलाई निकै समस्या भइरहेको भन्नुहुन्छ अर्का स्थानीयवासी जानकी चौधरी:
बच्चाहरू साना साना छन्, हामी पारी नै पढाउँछौँ। ढुङ्गामा बसालेर बच्चालाई डुब्छ कि भनेर यहाँबाट हेरेको हेरे गर्छ। पारी गएपछि शान्ति मिल्छ हामीलाई। यो पथरिया खोलामा छिटो भन्दा छिटो पुल बनोस्।
हिउँदको समयमा भने नदीमा सानो पानी हुने भएकाले स्थानीय नागरिकहरूले आवत जावत गर्नलाई सानो काठको साँगो हालेर वारपार गर्ने गर्छन्। तर वर्षातको समयमा नदीमा धेरै पानी हुने भएकाले आफूलाई विद्यालय जान समस्या भइरहेको बताउनुहुन्छ विद्यार्थी शनिराम चौधरी:
पथरिया नदीमा बन्न लागेको पुल अझैसम्म तीनवटा पिल्लर मात्रै बनिसकेको छ। यसले गर्दाखेरि हामीलाई वर्षाको समयमा आवत जावत गर्न पढाइमा पनि समस्या आइरहेको छ।
दुई वर्षमा बन्नुपर्ने पुल सात वर्षसम्म पनि नबन्दा स्थानीय नागरिकहरू आक्रोशित भएका छन्। मरियम खातुन जागा:
एक ठेकदार हो कि ठेकदार हो, पैसा आएर ठेकदार खाइहाल छ, अनि पुल कसरी बन्ने? आम जनताले त दुःख छ।
उक्त पुल निर्माणको लागि 2074 साल जेठ महिनामा एडभेन्चर कन्स्ट्रक्सन कम्पनी चितवनले 7,38,00,000 ठेक्का पाएको थियो। सम्झौता अनुसार त्यसको दुई वर्षभित्र पुल बनाइसक्नु पर्ने थियो। तीन पिल्लर र दुई स्पानको 50 मिटर लामो पुल निर्माणको सात वर्षसम्म 61% मात्र भौतिक प्रगति भएको सड़क डिभिजन कार्यालय महेन्द्रनगरले जानकारी दिएको छ। निर्माण कम्पनीले चालू आर्थिक वर्षमा काम सक्ने बताएको सड़क डिभिजन कार्यालय महेन्द्रनगरको भनाइ छ। तर निर्माण कम्पनीका व्यक्तिलाई पुल निर्माणमा ढिला किन भयो भनी सम्पर्क गर्न खोज्दा उहाँको फोन भने उठेन। ईश्वर साउद, रेडियो नेपाल, टिकापुर, कैलाली।
सरकारद्वारा तोकिएका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान नेपाली दूतावास ब्यांकले पुनः अनुरोध गरेको छ। कम्बोडिया, लाओस, म्यानमार र थाइल्याण्ड लगायत मुलुकमा नेपाली नागरिक अलपत्र परेका र उद्धारका लागि कठिनाई भइरहेको उल्लेख गर्दै दूतावासले प्रक्रिया अनुसार वैदेशिक रोजगारीमा जान आग्रह गरेको हो। अनलाइन स्क्यामिङ कार्यमा लगाइएका नेपाली नागरिकलाई नेपाली राजदूतावासले थाइल्याण्ड सरकारको सहयोगमा म्यानमारको मेवाड़ीबाट उद्धार गरेको छ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालू आर्थिक वर्षको हालसम्ममा 73 जना बालबालिकाको उद्धार गरेको छ। उद्धार गरिएका मध्ये 41 बालक र 32 बालिका सहित 73 बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ। जसमध्ये 38 बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ भने 34 जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ। उद्धारपछि 7 जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढ़ाइएको छ। स्याङ्जाको चापाकोट नगरपालिकाले 600 विपन्न परिवारको निशुल्क स्वास्थ्य बीमा गरेको छ। नगरपालिकाका 10 वटा ओडा मध्ये प्रत्येक ओडाका अति विपन्न 60 घर परिवारका दरले छनौट गरी नगरपालिकाले निशुल्क स्वास्थ्य बीमा गरिदिएको हो। सल्यानमा खुला रूपमा पेट्रोलियम पदार्थ बिक्री वितरण गरे कार्यवाही हुने भएको छ। जिल्ला प्रशासन कार्यालय सल्यानले एक सूचना जारी गर्दै जिल्लाका विभिन्न स्थानमा गैर पेट्रोलियम व्यावसायिक व्यक्ति तथा पसलहरूले अति प्रज्वलनशील पेट्रोलियम पदार्थ बिक्री वितरणमा रोक लगाएको हो। पेट्रोलियम पदार्थहरूको खरिद बिक्री र वितरण गर्ने कार्य कानून बमोजिम इजाजत प्राप्त व्यवसायीहरूले मात्र गर्न पाउने व्यवस्था रहेको भए तापनि पछिल्लो समय जिल्लाका विभिन्न स्थानहरूमा गैर पेट्रोलियम व्यवसायी तथा सर्वसाधारणहरूले अवैध रूपमा पेट्रोल, डिजेल लगायतका अति प्रज्वलनशील पदार्थहरू बिक्री वितरण गर्दै आएको प्रशासनले जनाएको छ। म्याग्दीको धौलागिरी गाउँपालिकामा 238.23 मेगावाट क्षमताका 13 वटा जलविद्युत आयोजना भित्रिएका छन्। गाउँपालिकाका अध्यक्ष प्रेम प्रसाद पुनले 90.5 मेगावाट क्षमताको 2 वटा आयोजना निर्माण शुरू भएका बताउँदै 71.5 मेगावाट क्षमताका 2 आयोजना निर्माण प्रक्रियामा रहेका जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। रूस, संयुक्त राज्य अमेरिका र चीनले आफ्नो रक्षा बजेट आधा कटौती गर्नुपर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सुझावलाई रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले समर्थन गर्नुभएको छ। रूसले सन् 2022 युक्रेनमाथि आक्रमण शुरू गरेदेखि नै सैन्य खर्चमा व्यापक वृद्धि गरेको छ, तर एशिया प्रशान्त क्षेत्रमा तनाव कायम रहेकाले हालैका वर्षहरूमा चीनमा पनि खर्च बढ़ेको छ। चीनिया राष्ट्रपति सी चिनफिङ र पुटिनबीच युक्रेनमा जारी युद्धबारे छलफल भएको एक दिनपछि यस्तो टिप्पणी आएको हो। पुटिनले हिजो एक टेलिभिजन अन्तर्वार्तामा तीन देशको रक्षा बजेटमा 50% कटौती गर्ने ट्रम्पको प्रस्ताव राम्रो विचार भएको र आफूले चीनका लागि बोल्न नसक्ने बताउनु भएको थियो। बेजिङको विदेश मन्त्रालयले यसै महिनाको शुरूमा ट्रम्पले प्रस्ताव गरेको सैन्य खर्च कटौतीमा अमेरिकाले अग्रसरता देखाउनु पर्ने बताएको थियो भने आफ्नो रक्षा खर्च अत्यन्त आवश्यक रहेको जनाएको छ। दक्षिण कोरियाको एक द्रुत मार्ग निर्माण स्थलमा आज एक पुल भत्किँदा दुई चिनिया नागरिक सहित चारजनाको मृत्यु भएको छ भने छजना घाइते भएका छन्। मृत्यु हुनेमा दुईजना चिनिया र दुईजना दक्षिण कोरियाली नागरिक रहेको पुष्टि भएको छ। निर्माण स्थलको मुख्य ठेकेदार हुन्डाई इन्जिनियरिङले माफी माग्दै अधिकारीहरूलाई अनुसन्धानमा सहयोग गरिरहेको जनाएको छ। दक्षिण कोरियामा सन् 2020 दुई हजार तेइससम्ममा 8,000 भन्दा बढ़ीको मृत्यु कार्यस्थलमा हुने दुर्घटनाका कारण भएको सियोलको श्रम मन्त्रालयले जनाएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
सरकारले विद्यमान नेपाल नागरिक उड्डयन प्राधिकरणलाई टुक्र्याएर दुईवटा बनाउने गरी कानूनी प्रबन्ध शुरू गरेको छ। त्यसका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रतिनिधि सभाको मंगलबारको बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरण टुक्र्याउने सम्बन्धी दुईवटा विधेयक प्रस्तुत गरेको छ। प्रतिनिधि सभाको मंगलबारको बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले नेपाल हवाई सेवा प्राधिकरण विधेयक 2081 र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक 2081 छलफलका लागि प्रस्तुत गर्नुभयो। समयदेखि प्राधिकरण टुक्र्याउने विषयमा छलफल भए पनि विधेयक अघि बढ़न सकेको थिएन। नेपालको हवाई क्षेत्रमा देखिएको समस्या समाधान गर्ने र अन्तर्राष्ट्रिय निकायले राख्दै आएको कालो सूची हटाउने लगायतका विषयमा समेत यो विधेयक आएपछि सहज हुने विश्वास गरिएको छ। चालू आर्थिक वर्षको 7 महिनामा बीरगंज नाका हुँदै 1,04,76 करोड़ मूल्य बराबरको पेट्रोलियम पदार्थ नेपाल भित्रिएको छ। यस अवधिमा बीरगंज नाका हुँदै डिजल, पेट्रोल, लिक्विडिफाइड पेट्रोलियम ग्यास, टर्बाइन फ्यूल र मटी तेल आयात भएको हो। बीरगंज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीले चालू आर्थिक वर्षको पछिल्लो महिना पेट्रोलियम पदार्थको आयात र राजस्व दुवैमा वृद्धि भएको बताउनुभयो। गत आर्थिक वर्षको 7 महिनाको अवधिमा 1,03,92 करोड़ मूल्य बराबरको पेट्रोलियम पदार्थ नेपालमा आयात भएको थियो। चालू आर्थिक वर्षको 7 महिनाको अवधिमा सबै खालका पेट्रोलियम पदार्थको आयातबाट 43,11 करोड़ राजस्व संकलन भएको छ।
काठमाडौँमा जारी इन्टरनेशनल वुमेन्स च्याम्पियनशीपको फाइनल बुधबार हुँदैछ। त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा खेल बेलुका 6 बजेबाट शुरू हुनेछ। उपाधिको लागि नेपाल र म्यानमार बीच प्रतिस्पर्धा हुनेछ। यसअघि नेपाल र म्यानमार बीच भएको लीग चरण अन्तर्गतको अन्तिम खेल 2-2 गोलको बराबरीमा रोकिएको थियो। चार देश सम्मिलित श्रेयको प्रतियोगितामा आयोजक राष्ट्र नेपाल सहित नेपाल, किर्गिस्तान र म्यानमारले सहभागिता जनाएका हुन्। घरेलु टोली नेपाल र म्यानमारले भने अपराजित यात्रा कायम गरेर फाइनलसम्मको यात्रा तय गरेका हुन्। यो प्रतियोगितामा किर्गिस्तानले एक खेल पनि नजित्दा नेपालले किर्गिस्तानलाई हराएर सान्त्वना जित हासिल गर्यो। फाइनल खेल अघि मंगलबार भएको पत्रकार सम्मेलनमा नेपालकी कप्तान र तथा गोलरक्षक एन्जिला तुम्बाब्वे सुब्बाले फाइनलको लागि तयारी राम्रो भएको बताइन्। फिफा वरितामा म्यानमार 55 स्थानमा रहेको छ, नेपाल 103 स्थानमा रहेको छ। यो प्रतियोगिता भन्दा अघि नेपाल र म्यानमारको 4 पटक भेट भइसकेको छ, जसमा 3 खेलमा म्यानमार विजयी हुँदा 1 खेल बराबरीमा टुङ्गिएको छ। केपी ओली कप च्याम्पियनशीप फुटबलमा एएफसी ट्रान्सपोर्ट युनाइटेडलाई हराउँदै मछिन्द र एएफसी सेमिफाइनलमा प्रवेश गरेको छ। ललितपुर सादोबाटो स्थित एन्फा मैदानमा भएको खेलमा मछिन्द्रले ट्रान्सपोर्ट युनाइटेडलाई 1-0 गोलले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो। मछिन्द्रको जितमा स्टेफेन जेलिलले निर्णायक गोल गरे। मछिन्द्रले फाइनल प्रवेशका लागि आयोजक केपी ओली एएफसीसँग प्रतिस्पर्धा गर्नेछ। मंगलबार नै भएको पहिलो खेलमा एपीएफलाई पराजित गर्दै संकटा क्लबले सेमिफाइनलमा स्थान बनाएको छ। ट्राइबेकरमा एपीएफलाई 5-3 गोलले पराजित गर्दै संकटाले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो। राष्ट्रिय युवा संघ नेपालको आयोजनामा जारी प्रतियोगितामा 9 टोलीको सहभागिता रहेको छ।
अब मौसम। आगामी 24 घण्टामा कोशी गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 23.5 डिग्री सेल्सियस, न्यूनतम 8 डिग्री सेल्सियस। काठमाण्डुको अधिकतम 21.6 डिग्री सेल्सियस, न्यूनतम 8.6 डिग्री सेल्सियस। पोखराको अधिकतम 23 डिग्री सेल्सियस, न्यूनतम 8.4 डिग्री सेल्सियस, वर्षा 0.3 मिलीमिटर। वीरेन्द्रनगरको अधिकतम 26.9 डिग्री सेल्सियस, न्यूनतम 9.3 डिग्री सेल्सियस। दिपायलको अधिकतम 28.2 डिग्री सेल्सियस, न्यूनतम 8.1 डिग्री सेल्सियस। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। भुक्तानी हुन बाँकी आयोजनाको सिर्जित दायित्व भुक्तानीको व्यवस्था मिलाउन सरकारद्वारा अर्थ मन्त्रालयलाई स्वीकृति। देश अध्ययारो युगबाट उज्यालो युगमा प्रवेश गरेकाले युवाहरू निराश हुनु नपर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। डिजिटल प्रविधिको माध्यमबाट सार्वजनिक सेवालाई कागज रहित बनाउन ई गवर्नेन्स ब्लू प्रिन्ट सार्वजनिक। रूस, अमेरिका र चीनले आफ्नो रक्षा बजेट आधा कटौती गर्नुपर्ने अमेरिकाको सुझावलाई रूसको समर्थन। र काठमाण्डुमा जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनशीपको उपाधिका लागि भोलि नेपाल र म्यानमार बीच प्रतिस्पर्धा हुँदै। हवस् त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।